नेपालको कर प्रणाली कहिलेकाहीँ त साह्रै कन्फ्युजिङ छ नि, होइन?
हो त नि, बुझ्न अलि समय लाग्छ।
मैले सुनेको थिएँ एकजना व्यापारी सायद राजेश श्रेष्ठ भन्ने, उहाँले त अलिकति अनुभव नपुग्दा झन्डै 1.5 लाख जति फाइन तिर्नु परेछ।
ए हो र, त्यस्तो पनि हुन्छ, होसियार हुनै पर्छ।
हो, त्यही भएर आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गरौँ है त। नेपालको यो मूल्य अभिवृद्धि कर मतलब VAT प्रणाली।
एकदमै, VAT बारे जान्नु जरुरी छ।
दर्ता कसरी गर्नेदेखि लिएर महिना महिनामा कर कसरी बुझाउने सम्मका कुराहरू अलि सरल पाराले बुझ्ने कोसिस गरौँला।
हुन्छ,
हामीले यो जानकारी चाहिँ खास गरी नेपाली व्यवसायीहरूलाई नै भनेर तयार पारेको एउटा VAT गाइडबाट लिएका हौ। हाम्रो लक्ष्य पनि के हो भने यो VAT को जति पनि जटिलता छ नि त्यसलाई अलि सजिलो बनाउने अनि व्यवसाय राम्रोसँग चलाउन यो किन यति महत्त्वपूर्ण छ भनेर प्रष्ट पार्ने।
एकदम राम्रो उद्देश्य।
त्यसो भए सुरु गरौँ है त, खासमा नेपालमा यो VAT भनेको के हो, अलिकति पृष्ठभूमि दिनुहोस् न त्यो मूल्य अभिवृद्धि कर ऐन 2052 अनि अहिलेको 13% दरबारे।
ल, यो VAT चाहिँ ऐन 2052 ल्याएको हो 1996। यो खासमा वस्तु वा सेवा किन्दा लाग्ने अप्रत्यक्ष कर हो। हरेक चरणमा, मतलब सामान बन्दा वा सेवा दिँदा जति मूल्य थपिन्छ नि हो त्यसमा लाग्दै जान्छ, तर अन्तिममा तिर्ने त उपभोक्ताले नै हो।
ए, हरेक स्टेपमा लाग्ने
हो। अनि यो 13% दरको कुरा गर्दा हाम्रो क्षेत्रमा, मतलब दक्षिण एसियामा, यो एकदम सरल र प्रतिस्पर्धी नै मानिन्छ। भारतमा हेर्नुहोस् न, GST का कति धेरै दरहरू छन्। बङ्गलादेशमा फेरि 15% छ। नेपालको यो एउटै दरले गर्दा खासगरी बाहिर सामान बेच्नेलाई, जस्तै हस्तकला, गलैँचा, उनीहरूलाई हिसाब गर्न सजिलो हुन्छ, अलि कम्पेरिटिभ हुन पनि मद्दत गर्छ।
त्यो त हो,
तर VAT भनेको खाली कानून मान्ने कुरा मात्र चाहिँ होइन है।
ए, अरू पनि केही छ?
छानी, नेपालमा व्यवसाय गर्दा विश्वास र प्रमाणको ठूलो महत्व छ। VIT मा विधिवत दर्ता हुनु भनेको तपाईँको बिजनेसलाई एउटा आधिकारिकता दिनु हो। यसले गर्दा ब्याङ्कले लोन पत्याउनेदेखि लिएर ठूला टेन्डरहरूमा भाग लिन पनि सजिलो हुन्छ। यो विश्वसनीयताको कुरा हो।
बुझे।
अनि अहिले त आर्थिक वर्ष 1882 को बजेटमा स्वास्थ्य, शिक्षा जस्ता अत्यावश्यक सेवामा दर घटाउने कि भन्ने छलफल पनि चलेको थियो। यसले के देखाउँछ भने सरकारले पनि अर्थतन्त्र र समाजको आवश्यकता बीच सन्तुलन खोज्दैछ।
विश्वासको कुरा त महत्त्वपूर्ण रहेछ। त्यसो भए कस कसले चाहिँ अनिवार्य VAT मा दर्ता हुनै पर्छ त? यसको सीमा, त्यो थ्रेसहोल्ड के छ?
हो, यसको सीमा छ।
मैले सुनेको वस्तु बेच्ने वा सेवा दिनेले वर्षको 50 लाख कारोबार गरेपछि अनि उत्पादन गर्ने फ्याक्ट्रीहरूले चाहिँ 1 करोड पुगेपछि, होइन?
एकदम सही। वस्तु र सेवाको व्यापार गर्नेलाई वार्षिक कारोबार 50 लाख नागेमा अनि उत्पादनमूलक उद्योगलाई चाहिँ वार्षिक कारोबार 1 करोड नागेमा अनिवार्य दर्ता हुनुपर्छ।
यो फरक किन होला? उत्पादन गर्नेलाई बढी सीमा।
उत्पादनमूलक उद्योगमा कस्तो हुन्छ भने लगानी बढी हुन्छ, अपरेसन पनि ठूलो हुन्छ, अलि जटिल पनि, त्यसैले उहाँहरूलाई अलि बढी सीमा राखिदिएको हो।
ए,
यहाँ एउटा कुरा के बुझ्नुपर्छ भने त्यो कारोबार रकम गिन्दाखेरि सरकारबाट पाएको अनुदान जस्तो कुरा चाहिँ जोडिँदैन है।
अच्छा, अनुदान चाहिँ पर्दैन?
पर्दैन। अनि अर्को तपाईँले सोध्न खोज्नुभएको थियो नि, बाहिरका डिजिटल सेवा प्रदायक।
हो हो, जस्तै नेटफ्लिक्स, स्पोटिफाईहरू, उनीहरूको के छ?
हो, उनीहरूले नेपालमा सेवा दिए बापत कारोबार जतिसुकै होस् उनीहरूले अनिवार्य VAT मा दर्ता हुनुपर्छ। यसले हाम्रो आफ्नै देशका र विदेशी डिजिटल कम्पनीहरू बीच एउटा लेभल प्लेइङ फिल्ड, मतलब समान प्रतिस्पर्धाको वातावरण बनाउँछ।
यो त धेरैलाई थाहा हुन सक्छ।
हुन सक्छ। अनि अर्को कुरा, सीमा नपुगे पनि स्वेच्छाले दर्ता गर्न नि मिल्छ नि।
ए, आफै दर्ता गर्छु भन्न नि पाइयो, त्यसको के फाइदा नि?
पाइयो। यसको मुख्य फाइदा भनेको इनपुट ट्याक्स क्रेडिट लिन पाउनु हो।
इनपुट ट्याक्स क्रेडिट, यो अलि बुझाइदिनुहोस् न।
सजिलो भाषामा भन्दा, तपाईँले आफ्नो व्यापारको लागि केही सामान किन्नुभयो वा सेवा लिनुभयो, त्यसमा VAT तिर्नुभएको हुन्छ नि। हो, त्यो तिरेको VAT तपाईँले ग्राहकबाट उठाएको VAT बाट घटाउन पाउनुहुन्छ। यसले गर्दा तपाईँको नगद प्रवाह, क्याश फ्लोमा सुधार आउँछ, महिनामा तिर्नुपर्ने जम्मा VAT कम हुन्छ।
ए, भनेपछि मैले किन्दा तिरेको VAT फिर्ता पाए जस्तै भयो?
हो, एक किसिमले जस्तै मानौ एउटा सानो रेस्टुरेन्ट छ जसले धेरै सामान लोकल सप्लायरबाट किन्छ, उसले स्वैच्छिक दर्ता गर्यो भने किन्दा तिरेको भ्याट कटाएर महिनाको हजारौं रुपियाँ बचाउन सक्छ, नाफा बढ्यो नि।
ए, यो त राम्रो फाइदा रहेछ। अरू नि केही छ?
सरकारी ठेक्कापट्टामा भाग लिन योग्यता पुग्छ अनि समग्रमा व्यवसाय अलि भरपर्दो विश्वसनीय देखिन्छ।
ल, स्वैच्छिक दर्ताको फाइदा पनि बुझ्यो। अब दर्ता गर्ने प्रक्रिया नि, कतिलाई त यो झन्झट लाग्छ होला, कतिको सजिलो छ अहिले?
होइन, अहिले त प्रक्रिया धेरै जसो अनलाइन नै छ। त्यो आन्तरिक राजस्व विभाग आइआरडीको वेबसाइट छ नि, ird.gov.np, त्यहीँबाट हुन्छ।
ए, घरमै बसेर गर्न सकिने भयो। के चाहिन्छ त?
सकिन्छ। मुख्य चाहिने भनेको त प्यान नम्बर, कम्पनी दर्ताको सर्टिफिकेट, ब्याङ्क खाताको स्टेटमेन्ट अनि व्यापार गर्ने ठाउँको प्रमाण, जस्तै घर भाडाको सम्झौता, यस्तै डकुमेन्टहरू अपलोड गर्ने हो।
कति समय लाग्ला नि यो सबै हुन?
सबै कागजात ठिकठाक छ भने त सामान्यतया 15-30 कार्य दिनभित्र दर्ता नम्बर आइपुग्छ। कहिलेकाहीँ ठेगाना भेरिफाई गर्दा वा ब्याङ्कको कागजपत्र अलि मिलेन भने अलि ढिला हुन सक्छ, तर पहिले जस्तो गाह्रो चाहिँ छैन अहिले।
ल, ठिकै छ, दर्ता पनि भयो रे। अब त हरेक महिना काम थपियो होइन, कर विवरण बुझाउने।
हो, एकदमै महत्त्वपूर्ण कुरा। दर्ता भएपछि हरेक महिना नियमित कर विवरण, जसलाई कर चुक्ता भनिन्छ, त्यो बुझाउनै पर्छ।
डेडलाइन कहिले हुन्छ?
सामान्यतया अर्को नेपाली महिनाको 25 गतेभित्र बुझाइसक्नुपर्छ।
ए, महिना सकिएको 25 दिनभित्र?
हो, यसको लागि रेकर्ड राख्नु एकदम जरुरी छ। किनेको बिल खरिद खाता र बेचेको बिल बिक्री खाता सबै व्यवस्थित हुनु पर्यो।
अनि त्यो अघि भनेको इनपुट र आउटपुट VAT को हिसाब कसरी मिलाउने?
सजिलो छ। महिनाभरिमा तपाईँले सामान किन्दा वा सेवा लिँदा तिरेको जम्मा VAT, त्यो भयो इनपुट VAT, तपाईँले ग्राहकबाट सामान बेच्दा वा सेवा दिँदा उठाएको जम्मा VAT, त्यो भयो आउटपुट VAT सँग मिलाउने। यदि तपाईँले तिरेको इनपुट VAT उठाएको आउटपुट VAT भन्दा बढी भयो भने त्यो बढी तिरेको पैसा फिर्ता माग्न पाइन्छ।
फिर्ता पनि पाइन्छ? कस्तो अवस्थामा हुन्छ त्यस्तो?
प्राय विदेशमा सामान बेच्ने निर्यात व्यवसायमा हुन्छ, किनकि उनीहरूले आउटपुट VAT उठाउँदैनन् तर इनपुट तिरिरहेका हुन्छन्। वा कहिलेकाहीँ ठूलो मसिनरी जस्तो पुँजीगत सामान किन्दा पनि इनपुट VAT धेरै हुन सक्छ।
बुझे। तर मानौ कसैले यो विवरण समयमा बुझाएन वा गल्ती गर्यो भने नि के हुन्छ?
नियम पालन नगर्दा त गाह्रो हुन्छ, जरिवाना लाग्छ।
कतिसम्म लाग्न सक्छ जरिवाना?
जरिवाना त तिर्नुपर्ने कर रकमको 100% पनि हुन सक्छ। त्यसमाथि ढिला बुझाएको शुल्क, ब्याज सबै जोडिन त झन् धेरै हुन्छ।
ओहो।
एउटा उदाहरण छ नि, चितवन ट्रेडर्स भन्ने, उहाँहरूको जम्मा 15,000 रुपियाँ कर तिर्नुपर्ने थियो रे, तर समयमा नबुझाउँदा, अरू गल्तीले गर्दा जरिवाना ब्याज सबै गरेर 2,00,000 भन्दा बढी तिर्नु पर्यो।
बाफ्रे, 15,000को 2,00,000?
हो, यो त पैसाको मात्र कुरा भएन, बजारमा कम्पनीको इज्जतमा पनि असर पर्यो। त्यसैले रेकर्डहरू एकदम ठिक राख्नुपर्छ अनि कर अफिसले अडिट गर्छु भन्दा जहिले पनि तयार रहनुपर्छ।
हो त नि, जरिवाना त साह्रै चर्को रहेछ। ल, आजको यो हाम्रो छलफललाई छोटकरीमा हेर्दा के बुदाहरू मुख्य रहे त?
भन्नुहोस् न।
एउटा त VAT दर्ता हुने सीमा कारोबार अनुसार 50 लाख वा 1 करोड, अर्को दर्ता प्रक्रिया धेरै जसो अनलाइन नै छ ird.gov.np बाट,
ठिक,
अनि हरेक नेपाली महिनाको 25 गतेभित्र कर विवरण बुझाउनै पर्यो, किन्दा तिरेको VAT मतलब इनपुट क्रेडिट फिर्ता लिन पाइन्छ जसले क्यास फ्लोमा मद्दत गर्छ,
अनि सबैभन्दा महत्त्वपूर्ण
नियम मानेन भने ठूलो जरिवाना लाग्न सक्छ, व्यवसायको प्रतिष्ठा पनि जान सक्छ।
बिल्कुल सही। नेपालमा व्यवसाय चलाउने हो भने र त्यसलाई टिकाउने हो भने, पारदर्शी हुने हो भने, यो VAT प्रणाली राम्रोसँग बुझ्नै पर्छ। यो आधारभूत आवश्यकता हो। नियम मान्नु भनेको कानून मान्नु मात्र होइन, यो त आफ्नो व्यवसाय, ग्राहक अनि पुरै अर्थतन्त्रप्रति नै एउटा विश्वास बनाउने काम हो।
एकदमै, विश्वासको जग बलियो बनाउने
हो। अनि अन्त्यमा एउटा कुरा सोचौ न, कर तिर्ने नियम मान्ने त छँदैछ, तर यदि भर्खर सुरु भएका हाम्रा नेपाली स्टार्टअपहरूले सुरुदेखि नै एकदमै राम्रो डिजिटल बिलिङ सिस्टम, रेकर्ड राख्ने तरिका अपनायो भने नि, उनीहरूको ग्रोथ कति फरक होला, कति सहज होला, यसले खालि ट्याक्स तिर्न सजिलो बनाउने मात्र होइन कि पुरै बिजनेस म्यानेज गर्न, भविष्यको प्लान बनाउन कति धेरै मद्दत गर्ला, यो सोच्नुपर्ने कुरा हो।